आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड, जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास।
हामी प्रस्तुत गर्दैछौँ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावनाको सम्पूर्ण चित्र। कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड।
नमस्कार, आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। म सुजाता कार्की। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCNको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। विश्व वातावरण सुविधा JEFको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो। यो कार्यक्रम तपाईँ इमेज FM प्रदेश नम्बर 1 रेडियो तमोर, प्रदेश नम्बर 2 रेडियो छिन्नमस्ता, प्रदेश नम्बर 3 रेडियो सैलुङ, गण्डकी प्रदेशबाट रेडियो बाराही, प्रदेश नम्बर 5 रेडियो मदन पोखरा, कर्णाली प्रदेशबाट रेडियो कर्णाली र 7 प्रदेशमा रेडियो महाकालीबाट हरेक महिनाको 15-15 दिनमा शनिबार सुन्दै आइराख्नु भएको छ। अघिल्लो कार्यक्रममा हामीले परम्परागत उपचार पद्धति, यसको परम्परागत ज्ञान, अभ्यास र महत्व बारेमा चर्चा गरेका थियौँ। कार्यक्रमको 24 भागमा आज हामी आनुवंशिक स्रोतमा सञ्चार पद्धति तथा सञ्चार माध्यमको महत्व र भूमिकाको बारेमा छलफल गर्दैछौँ। आनुवंशिक स्रोतमा पहुँच तथा लाभको बाँडफाँड भन्नाले आनुवंशिक स्रोत प्राप्त गर्ने तरिका र त्यसको उपभोक्ता तथा प्रदायकले स्रोतको उपयोगबाट हुन सक्ने लाभको स्वच्छ एवं समन्यायिक बाँडफाँडको लागि सम्झौता गर्ने प्रक्रिया बुझिन्छ। जैविक विविधता सम्बन्धी महासन्धिको धारा 15 पहुँच तथा लाभको बाँडफाँडलाई व्यवस्थित गर्ने नियम तय गरेको छ, जसलाई व्यवहारमा लागू गर्न र सर्वसाधारणमा जनचेतना जगाउनु अहिलेको आवश्यकता हो। यसका लागि सञ्चार पद्धति र सञ्चार माध्यमको भूमिका सधैँ महत्त्वपूर्ण रहन्छ। आनुवंशिक स्रोत नेपालको सन्दर्भमा नयाँ र प्राविधिक विषय भएका कारण पनि धेरै सर्वसाधारण र सरोकारवालाले यसबारे पर्याप्त ज्ञान पाएका छैनन्। त्यसैले पनि आम सञ्चारको भूमिका यसमा महत्त्वपूर्ण रहन्छ नै। तर ज्ञान र सिपको कमीका कारण सञ्चार माध्यमले पनि यी विषयलाई पर्याप्त मात्रामा उठाएको पाइँदैन। त्यसैले परियोजनाले विभिन्न समयमा सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। आजको अङ्कमा हामी आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँडमा सञ्चारकर्मीको धारणा बुझ्ने प्रयास गर्नेछौँ। आज हामी देशका विभिन्न भागमा बसेर राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँडबारे जनचेतना फैलाउन सक्रिय सञ्चारकर्मीसँग कुराकानी गर्दैछौँ। सुरुवातमा हामीसँग हुनुहुन्छ नेपाल वातावरण पत्रकार समूहका कार्यकारी निर्देशक पत्रकार सुबोध गौतम।
कुनै पनि जीवहरूको, वनस्पति वा वन्य जन्तुको जैविक गुण हो होइन आनुवंशिक स्रोत भने, अनि लाभको बाँडफाँड भनेको त्यसबाट आउने फाइदाहरूको चाहिँ बाँडफाँड हो।
तपाईँको विचारमा नेपालमा आनुवंशिक स्रोत तथा यससँग सम्बन्धित परम्परागत ज्ञान सिपको संरक्षणको अवस्था कस्तो पाउनुहुन्छ?
त्यति राम्रो भइसकेको छैन, कानुनी रूपमा अलिअलि होमवर्क भएको छ यसलाई होइन। संविधानमा पनि केही कुराहरू लेखिया छ, सबै जात जाति अनि धर्म लिङ्ग सबैलाई चाहिँ समन्यायिक रूपमा चाहिँ यसको बाँडफाँड हुनुपर्छ भनेर व्यवस्था गरे पनि छ, संविधानमा पनि छ, सबै कुरा छ, ड्राफ्ट कानुनहरूमा पनि छन्। तर स्थानीय तहमा हेर्दाखेरि त्यो देखिँदैन, अहिले पनि त्यसमा टाटा बाटाहरू, एउटा सीमित समुदायको पहुँच मात्रै देखिन्छ। र यसको व्याख्या सरल तरिकाले यसको व्याख्या गरेर स्थानीय तहसम्म लैजाने काम पनि भएको छैन, स्थानीयले बुझेका पनि छैनन्। तर उनीहरूले जुन जुन परम्परागत रूपमा जे जे ज्ञानहरू हासिल गर्दै आएछन्, सिपहरू कामहरू गर्दै आएछन्, त्यसैलाई निरन्तरता पनि दिँदैछन्। र कतिपय त्यस्ता ज्ञान र सिपहरू बिस्तारै हराउँदै पनि गएको छ, संरक्षण भएको अवस्था छैन। र म चाहिँ त्यति सन्तुष्ट छैन, यो क्षेत्रमा चाहिँ अलिकति गर्नुपर्ने धेरै कामहरू बाँकी छन्। समग्र प्राकृतिक स्रोतहरूको संरक्षणमा पनि यसले भूमिका खेल्छ, अनि वातावरणीय स्रोतहरूको संरक्षणमा पनि यसले भूमिका खेल्छ। समग्र मुलुकको अर्थतन्त्रलाई नै टेवा पुर्याउँछ, तर डाइरेक्ट नदेखे पनि इन्डाइरेक्ट रूपमा पुर्याउँछ। यसले सबैतिर चाहिँ फाइदाको कुरो हो र यो हुनु पनि पर्छ। र पछिल्लो समय के भएको छ भने बायो पाइरेसी, जैविक चोरीका विषयहरू पनि भएको छन्। संरक्षण नगर्ने, दर्ता नगर्ने र आफ्नो लाल पूर्जा नलिने हो भने यी चोरी हुने सम्भावना पनि त्यत्तिकै बढेर गएको छ। तिनै चिजहरू, तिनै वनस्पति, तिनै वन्यजन्तुबाट विभिन्न परम्परागत ज्ञानहरू, सिपहरू पनि हामीले त्यसलाई संरक्षण गर्न सक्छौँ र तीबाट आधुनिक रूपमा हामीले मेडिसिनल कुराहरू, औषधिजन्य वस्तुहरू उत्पादन गर्न सकिन्छ। तिनै चिजहरू देखाएर हामीले टुरिज्म प्रमोसन गर्न सकिन्छ। धेरै यावत तरिकाले चाहिँ यसबाट फाइदा लिन सकिने ठाउँहरू छन्, तर त्यो गर्न चाहिँ सकिएको छैन। कहाँ कहाँ के छ र कहाँको बासिन्दाले के कसरी फाइदा लिइरहेछ भन्ने कुराहरू पनि एउटा चाहिँ अभिलेख राख्ने राख्नुपर्ने हो। अब यसको लागि पनि सरकारले के पहल गरे, धेरै पहिलादेखि हो डकुमेन्टेसन गर्ने भन्ने कुराहरू त त्यो गरेको छ जस्तो चाहिँ मलाई लाग्दैन। संविधानले वातावरण स्रोत सेवा र वस्तुहरूबाट प्राप्त हुने लाभलाई मुलुकको विपन्न तथा पछाडि पारिएका वर्गमा कुन रूपमा सम न्यायिक रूपमा वितरण गर्छ भन्ने कुरा चाहिँ त्यो सन्धिमा समावेश गरिएको छ, 1992 सन्धिमा, जैव विविधता महासन्धिमा। र यो जैव विविधता महासन्धि मात्र होइन, आइएलओ महासन्धि को 169 पनि यो कुराहरू समावेश छ। वातावरणीय तथा प्राकृतिक स्रोत वस्तु सेवामा स्थानीय बासिन्दा तथा जनजाति र आदिवासीको पहुँच नियन्त्रण जस्ता सवाल सिर्जना गर्ने प्रमुख माध्यम हुन् भन्ने कुरा चाहिँ आइएलओ महासन्धि 169 पनि व्यवस्था गरेको छ।
आनुवंशिक स्रोतको विषयलाई चाहिँ सञ्चार माध्यमहरूले कतिको उठाएको
आनुवंशिक स्रोतको विषयलाई त्यति गहिराईमा गएर आनुवंशिक कुराहरू, जैविक गुणहरूकै बारेमा लेखेको चाहिँ त्यति भेटिँदैन। वाइल्ड लाइफ त्यो वन्यजन्तुको क्षेत्रमा चाहिँ अलिअलि देखिन्छ त्यस्ता कुराहरू, वनस्पतिको क्षेत्रमा त्यो पनि देखिएको छैन। होइन, पहिलो कुरा त डकुमेन्टेसन हुनु पऱ्यो कि, हाम्रो आनुवंशिक स्रोतहरू के हुन्, त्यसबाट कस कसले फाइदा ल्याएछन्, त्यो आनुवंशिक स्रोतको उपयोग गरेर मान्छेले कस्तो कस्तो सिपहरू हासिल गरे र त्यसबाट के लाभ लिए भन्ने कुरा चाहिँ त्यो डकुमेन्टेसन पनि छैन त्यो कुराहरू। त्यसकारण अब मिडियाले त्यसलाई कभरेज गरेको भन्ने कुराहरू त म त एकदमै कम कभरेज भइरहेछ जस्तो लाग्छ। मिडियामा पनि प्रसारणका कुराहरू, छापाखानामा प्रकाशित भएका समाचारहरू हेर्दाखेरि यो विषय त्यति महत्त्वका साथ प्रकाशित भएको जस्तो चाहिँ देखिँदैन। अब कतिपय हाम्रा आनुवंशिक स्रोतहरू चोरी भएर गएका छन्, त्यसमाथिको अधिकारहरू दर्ता गरिसकेका छन्, हामी धेरै पछाडि पर्दैछौँ र मिडिया हाउसहरूले पनि त्यति प्रायोरिटी यसले प्रभाव प्रत्यक्ष रूपमा प्रभाव पार्दैन। यीभन्दा ठुला मुद्दाहरू अरू छन्, त्यस कारणले गर्दा पनि यी विषयहरू चाहिँ प्रभावकारी रूपमा बाहिर उठेका छैनन्। तर धेरै सञ्चारकर्मीहरूलाई यसबारे ज्ञान पनि छैन, हाम्रा आनुवंशिक स्रोतहरू कसरी चोरिँदैछन्, कसरी त्यसमाथि आफ्नो प्याटर्न राइट अरूले कायम गर्दैछ भन्ने कुराको जानकारी लिएर अध्ययन गर्ने परिपाटी पनि अलिक कमै छ सञ्चारकर्मीहरूको। साँच्चै यस्ता स्रोतहरू, आनुवंशिक स्रोतहरू, सिपहरू, परम्परागत ज्ञानहरूको कथाहरू लेख्ने हो, स्टोरीहरू बनाउने हो भने सञ्चारकर्मीहरू फिल्मबाट फिल्ड बेस्ड स्टोरीहरू लेखेर, ठुल्ठुला फिचरहरू लेखेर, फिचरहरू रेडियोबाट प्रसारण गरेर त्यस्ता कुराहरू चाहिँ जनचेतना जगाउन सकिन्छ। हामीले नबुझेर हामी पछाडि परेको हो। विकसित मुलुकहरू यति टाढा भइसक्यो कि यो यसको यति ठुलो महत्त्व छ कि कुनै पनि वनस्पति र वन्यजन्तुको जैविक गुणहरूमाथिको प्याटर्न राइट कायम गरेर त्यसबाट बेनिफिट लिने अरू जमातहरू, विकसित मुलुकहरू धेरै अगाडि बढिसकेका छन्। राष्ट्रिय अर्थतन्त्र, गरिबी निवारण, प्राकृतिक संरक्षण स्रोतको संरक्षणका लागि यस्ता विषयहरूलाई चाहिँ सञ्चारकर्मीहरूले प्रभावकारी रूपमा उठाउनुपर्छ जस्तो लाग्छ। र त्यसमा चाहिँ सबैको सहयोग, विज्ञहरू, सरकारका सम्बन्धित निकायका पदाधिकारीहरू सबैको सहयोग लिएर यो विषयलाई चाहिँ उठाउनुपर्छ जुन मुलुकको राष्ट्रिय हितमा छ जस्तो लाग्छ। त्यसको लागि अग्रसर हुन म चाहिँ सञ्चारकर्मीहरूलाई आग्रह गर्दछु।
त्यस्तै हामीले उज्यालो एफएम र महिला न्युज .com कार्यरत पत्रकार रूपा न्यौपानीसँग पनि कुराकानी गरेका छौँ। आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँडबारे उहाँ के भन्नुहुन्छ त?
यसको महत्व त एकदमै धेरै छ। हामी आफैले मनन गर्ने कुरा हो यो कुराहरू भनेको, होइन? अनि यसमा चाहिँ हामीले एकदमै धेरै धेरै कुराहरू पाउन सक्छौँ। हामीले चाहिँ प्रकृतितिर पनि अलिकति ध्यान दिने, हामी जङ्गल विनाशतिरबाट पनि हामीले जोगाउनको लागि हामीले के गर्न सक्छौँ त्यही कुराहरूमा अलिकति हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ। यो कुरा चाहिँ एकदम उठाउनु जरुरी छ सञ्चारिक माध्यमले जस्तो लाग्छ मलाई। प्रकृतिसँग बसेकाहरूको लागि त्यहाँसम्म जाने, मफसलमा पनि पुग्ने गरेर यस्ता कार्यक्रमहरूलाई अलिकति अझ उजागर बनाउने, अझ धेरै प्रसारण गरिदिने, अनि हामी आफै पनि टिम मिलेर पनि गरेर पनि जान सकिन्छ, त्यस्तो गरिदिएको पनि अझ राम्रो होला कि जस्तो लाग्छ। मासिसके जति मासिए तर अब चाहिँ नमास्छौँ है भनेर सञ्चार माध्यमदेखि लिएर अब अझ नीति निर्माण तहमा रहेका व्यक्तिहरूले पनि अलिकति ध्यान दिनु पर्ला कि जस्तो लाग्छ मलाई।
कार्यक्रममा हामीले गण्डकी प्रदेशमा रही द हिमालयन टाइम्समा ब्युरो चिफका रूपमा कार्यरत पत्रकार भरत कोइरालासँग पनि कुराकानी गरेका छौँ।
विभिन्न भौगोलिक क्षेत्रहरूमा पाइने परम्परागत हिसाबका रुख बिरुवाहरू, त्यसका बिउ बिजनहरू, जसबाट चाहिँ हामीले औषधि बिउ खाद्यान्न उत्पादन गर्न सक्छौँ, यिनै जैविक विषयवस्तुलाई हामीले आनुवंशिक स्रोतमा चिन्ने गरेका छौँ। विज्ञानले हामीलाई किच्दै गएको बेलामा पनि हामीले यी आनुवंशिक स्रोतहरूलाई अत्यधिक रूपमा प्रयोग गर्न सक्छौँ, जुन स्वास्थ्यका लागि पनि निकै लाभदायक बिउहरू हुन्छन् अथवा चाहिँ वनस्पतिहरू हुन्छन्। यिनीहरूले हाम्रो जीवन र स्वास्थ्यमा चाहिँ निकै नै लाभकारी भूमिकाहरू खेलेको हुन्छ, जहाँ कि हामीले लाखौँ करोडौँ खर्च गरेर चाहिँ उपचार गर्ने रोगहरू पनि यिनी आनुवंशिक स्रोतहरूको प्रयोगबाट हामीले चाहिँ निर्माण भएको पनि देखिरहेका छौँ। जस्तै वैद्यले प्रयोग गर्ने औषधिहरू र हाम्रै गाउँघरमा चाहिँ जडीबुटी रूप जुन प्रयोग हुन्छ त्यो पनि हाम्रै आनुवंशिक स्रोतहरूले गर्दाखेरि नै औषधि गुणले भरिपूर्ण छन् भन्ने हामीलाई लाग्छ। आम सञ्चार माध्यमहरूमा चाहिँ त्यति धेरै महत्व पाएको विषयवस्तु चाहिँ होइन। प्राकृतिक विनाशका कुराहरू, अरू खालका चाहिँ कुराहरू चाहिँ आइरहेको सन्दर्भमा चाहिँ आनुवंशिक स्रोतको चाहिँ बारेमा बहस पछिल्लो समय मात्रै भएको हामीले पाउँछौँ। म फसलमा बसेर धेरै विषयमा रिपोर्टिङ गर्ने पत्रकारहरूका लागि चाहिँ यस्ता विषयवस्तु नौला पनि हुन्छन्। रिपोर्टिङका लागि प्रयोग हुने यसका प्राविधिक शब्दहरू, यसको चाहिँ परिभाषाका कुराहरू र यसलाई मिडियाले कभरेज गर्ने कुराहरू चाहिँ हामीले त्यति धेरै चाहिँ भएको पाउँदैन। कहिलेकाहीँ औपचारिक कार्यक्रमहरू भएको बेलामा अथवा चाहिँ कुनै एनजिओ आइएनजिओ अथवा चाहिँ जिल्ला वन कार्यालय लगायतका चाहिँ कार्यालयहरूले गर्ने कार्यक्रमका बेलामा मात्रै यसको नामहरू सुन्ने, तर अरू बेलामा चाहिँ खासै रिपोर्टिङ भएको चाहिँ हामीले पाउँदैनौँ। परम्परागत बिउ बिजनहरू लोप भइसकेको अवस्था र बाहिरी बिउहरूले चाहिँ हामीलाई किचेको अवस्था र हामीले यहाँ आफूले उत्पादन गरेका चाहिँ खाद्यान्नहरूको बिउ जोगाउनका लागि हामी अरूको भर पर्ने अवस्थामा चाहिँ अब यसमा लाग्ने सङ्घ संस्थाहरूले पत्रकारलाई पहिलो कुरा चाहिँ यसको महत्वको बारेमा जानकारी गराउनु पर्यो, किनकि पत्रकारले जानकारी नपाएसम्म उसले चाहिँ राम्रोसँग जनतालाई प्रभाव गर्न सक्दैन। अथवा उनीहरूले चाहिँ ठाउँ ठाउँमा चाहिँ यस्ता खालका सेमिनार गोष्ठीहरू र तालिमहरू आयोजना गरेर पहिला पत्रकारलाई सचेत बनाउनु पर्यो। त्यसपछि मात्रै उनीहरूले आम जनमानसमा रेडियो, टेलिभिजन, पत्र पत्रिका अथवा अनलाइन मार्फत उनीहरूले चाहिँ आफूले जानेका कुराहरू र यसको महत्वको बारेमा उनीहरूले प्रवाह गर्न सक्छन्। काँक्रोको बिउ जोगाउने बेलामा हाम्रो आमा हजुरआमाहरूले चाहिँ काँक्रो खानु, पाकेको काँक्रो खानुभन्दा अगाडि त्यसको बिउ निकालेर चाहिँ भित्तामा चाहिँ टाँसेर राख्नुहुन्थ्यो। त्यो बिउ नै आउने सिजनका लागि चाहिँ अर्को काँक्रोको बिउको रूपमा चाहिँ हामीले प्रयोग गर्न सकिन्थ्यो। यदि धेरै चाहिँ हामीसँग चाहिँ यस्ता ज्ञानहरू छन्, परम्परागत ज्ञानहरू छन्, जसका कारणले चाहिँ हामी जैविक विविधता जोगाउनको लागि र आनुवंशिक स्रोत जोगाउनको लागि चाहिँ हामीले प्रयोग गर्न सक्थ्यौँ। त्यस्ता कुरालाई अभिलेखीकरण गर्नका लागि चाहिँ एउटा स्थानीय तहहरू, आम सञ्चार माध्यम र यसमा लाग्ने सम्पूर्ण जनसरकारवालालाई चाहिँ ख्याल गर्नुपर्ने देखिन्छ।
त्यस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियामा फ्रिल्यान्सर भएर काम गर्नुहुने पत्रकार प्रगति शाही यसबारे के भन्नुहुन्छ त?
मेरो आफ्नो एक्सपिरियन्समा कुरा गर्दाखेरि चाहिँ अब यो कस्तो बेला उठ्छ भन्दाखेरि महासन्धिहरूको कुरा वा नेपालले कुनै पोलिसी लिगल फ्रेमवर्क केही बनाइरहेको छ त्यस्तो बेला चाहिँ यस्तो आर्टिकलहरू आउँछ। अब जस्तो जैविक विविधताको महासन्धि, नगया कन्भेन्सनको कुराहरू, सो त्यस्तो त्यस्तो बेला चाहिँ अब यो इभेन्ट वाइजमा आउँछ। तर पनि अब यो अलिकति अरू विषय जस्तो आर्टिकलहरू चाहिँ धेरै देखिँदैन यसमा। अब आनुवंशिक स्रोत, अब जेनेटिक रिसोर्सेस, जुन जुन कुराहरू छ त्यो के हो त, अब हुन्छ नि यसमा पनि अब डिफ्रेन्ट क्याटेगोरीहरू छ। हामीले अब अहिले पशु पन्छीको कुरा छ, जडीबुटीहरू छ, अब त्यसमा कृषिको कुरा छ, होइन, अब यो रैथाने जातको बारेमा ज्ञान लिनु पर्यो, यसमा चाहिँ जनजाति आदिवासीहरूको पहुँचको बारेमा चाहिँ बहस हुने गरेको छ। त्यसैले गर्दाखेरि चाहिँ यो इस्युहरूलाई सञ्चार माध्यम लगायत अब अरू एक्सपर्ट टिमहरू, विज्ञहरूबाट पनि यसलाई अलिकति जोड दिएर यो इस्यु चाहिँ हाम्रो लागि महत्वपूर्ण छ। यो अब खाद्य सुरक्षाको हिसाबले, अरू लोकल इकोनोमीको हिसाबले चाहिँ यसलाई हामीले ध्यान दिनुपर्छ भन्ने हिसाबले अब हामीले सूचना वा त्यो खाले इन्फर्मेसन चाहिँ हामीले सेयर गर्नुपर्छ जस्तो लाग्छ।
भर्खरै हामीले सुन्यौं देशका विभिन्न भागमा बसेर राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँडबारे जनचेतना फैलाउन सक्रिय सञ्चार कर्मीहरूसँगको कुराकानी। जैविक विविधता संरक्षण हामी सबैको साझा चासो र चिन्ताको विषय हो, त्यसैले यसका विविध पक्षबारे सूचना र जानकारी पुर्याउनु हाम्रो उद्देश्य हो। त्यस्तै एउटा प्रयास हो कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड, जैविक विविधताबारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट बिदा माग्दैछौँ। आगामी कार्यक्रममा हामी आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको पारदर्शिता र समन्यायिक बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावना सम्बन्धी थप विषयवस्तुमा छलफल गर्नेछौँ। यहाँहरूको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना avsmofsc@gmail.com पठाउन सक्नुहुनेछ। यो कार्यक्रम तपाईँ www.nature.com लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। 15 दिनपछिको शनिबार यही समयमा नयाँ विषय र प्रस्तुतिका साथ आउने नै छौँ। आजलाई बिदा भयौँ, नमस्कार।